नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल भदौ 23 गते सोमबार, आश्विन कृष्ण पक्ष प्रतिपदा तिथि, तदनुसार 8 सेप्टेम्बर सन् 2025, नेपाल सम्बत 1145। आज यहाँ लागा एक आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। चियाको चुस्कीमा पाइन्छ महिलाको मेहनत शीर्षकको यो खबरमा हिजो आज चिया नभई कसैलाई निन्द्रा खुल्दैन त कसैलाई निन्द्रै लाग्दैन। बिहान होस् या बेलुका, चिया निन्द्रा खुलाउने र लगाउने पेय बनेको छ। मान्छे जागा भएका बेला जति बेला पनि चिया समय अनि घरमा आएका पाहुनाको स्वागत गर्ने पनि त्यही चिया। चियाको आन्तरिक खपतको यस्तो अवस्था त छँदैछ। नेपाली चियारी बजार पनि तताएको छ र नेपालमा विदेशी मुद्रा आर्जनको ठूलो हिस्सा त्यही चिया बनेको छ। चियाको यस्तो महत्व र मूल्य जति स्वादिलो र सुखद लाग्छ, त्यसभित्रको लैंगिक कार्य विभाजनको पाटो खोतल्दा मन अमिलो पनि हुन्छ। नेपाली चिया उत्पादन र उपभोगसम्म महिलाको श्रम र त्यसमा उनीहरूको न्यून प्रतिफलले यसलाई पुष्टि गर्छ। चियाको तीनपाते सुइरोदेखि कपसम्म महिलाको कर्तव्यता बेग्लै छ। फोटो खिच्न पनि महिला उपशीर्षकमा खबर अगाडि छ। पूर्वी पहाड़ी जिल्लाका चिया बगान अहिले निकै आनन्ददायी छन्। इलामका चियाका डाँडामा रमाउनेको भीड़ बाक्लो छ। चियाबारीमा टोकरी बोकेर चिया टिप्ने दिदी बहिनीसँग फोटो र भिडियो खिच्ने थप आकर्षण छ। चियामा महिलाको माहौल यहीबाट शुरू हुन्छ। बिहान सबेरै चिया पकाएर घरको अरू काम पनि भ्याएर महिला चियाको मुना टिप्ने मुख्य भूमिकामा लाग्छन्। टिपेको मुना बोकेरै कारखानासम्म पुर्याउने, कारखानामा मुना केलाउने, तौलिने, ट्रकमा राख्ने, रोलिङ गरेर ग्रेडिङ गरिएको चियालाई पुनः केलाउने, धुलो उडाउने र राम्रो चिया तयार भएपछि प्याकेजिङ समेत गर्ने काममा महिला नै हुन्छन्। यसरी उनीहरूले तयार पारेको आन्तरिक उपभोक्ताको ओटसम्म र विदेशी मुद्रा आर्जन गर्ने माध्यम बनेको छ। नेपाली चियाको तयारी पक्ष र त्यही खटिने महिलाको श्रमिकको अवस्था भने निकै जटिल छ। बिहान 4 बजे नहुटे थ दिउँसोको काम भ्याउने मुस्किल छ। बिहान 9 बज्दा नबज्दा काममा पुग्नुपर्छ। वर्षौंदेखि चिया टिप्दै आउनुभएकी सूर्योदय नगरपालिका साथकी शर्मिला तामाङले भन्नुभयो, गाईवस्तुलाई खोले पानी, नानीहरूलाई स्कूल पठाई, आफू खाना खाएर काममा निस्कनुपर्छ। दिनभर चिया टिपेको पैसाले घर खर्चसम्म त टरेकै छ। मेहनत गर्दा दैनिक 30-35 किलोसम्म चिया टिप्न सकिने तामाङको अनुभव छ। चियाको चुस्कीमा पाइन्छ महिलाको मेहनत शीर्षकको यो खबर गोर्खापत्र दैनिकबाट लिएका हौं। ६९औं अन्तर्राष्ट्रिय साक्षरता दिवस, मधेस प्रदेश अझै कमजोर शीर्षकको खबर गोर्खापत्रबाटै लिँदैछौ। मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी राष्ट्रव्यापी रूपमा साक्षरता अभियान सञ्चालन भएको 1.5 दशक बितिसक्दा पनि लक्ष्य भेट्टाउन सकिएको छैन। शुरूका दिनमा अभियान केही प्रभावकारी देखिए पनि केही वर्ष यता सुस्त आएको छ। सरकारी तथ्याङ्क अनुसार मुलुकका 10 जिल्ला अझै पूर्ण साक्षर घोषणा भएका छैनन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हालसम्म 67 जिल्ला पूर्ण साक्षर घोषणा भएका छन्। मधेस प्रदेशका 8 तथा कर्णाली प्रदेशका 2 जिल्ला साक्षर घोषणा हुन बाँकी छन्। मधेस प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा कर्णाली प्रदेशका कालीकोट र डोल्पा जिल्ला छन्। मधेस प्रदेशका त 136 स्थानीय तहमध्ये 129 स्थानीय तह साक्षर घोषणा हुन बाँकी नै रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक हरिप्रसाद निरौलाले बताउनुभयो। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कारोबार दैनिकमा 12 वर्षमा बन्यो मध्य भोटे कोशी शीर्षकको खबर प्रकाशित छ। सिन्धुपाल्चोकमा निर्माण भएको 102 मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना 12 वर्षमा तयार भएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलीमै मुख्य प्रवर्धक रहेको आयोजनाले एक साता अघि परीक्षण थालेको छ। मध्य भोटेकोशी जलविद्युत लिमिटेडका मुख्य कार्यकारी अधिकृत राम गोपाल शिवाकोटीले आयोजनाको तीनवटा युनिट मध्ये पहिलो युनिट परीक्षण गरेर दोस्रो युनिटको परीक्षण भइरहेको जानकारी दिनुभयो। आयोजनामा 34 मेगावाट क्षमताका 3 युनिट छन्। अहिले प्रसारण ग्रिडले 102 मेगावाटको पूर्ण क्षमताको उत्पादनलाई धान्न सक्छ कि सक्दैन भनेर लोड रिजेक्सन परीक्षण भइरहेको छ। तीनवटै युनिटको सफल परीक्षण गरेर ग्रिड समेतको परीक्षणपछि आयोजनाको 15 दिनको परीक्षण उत्पादन शुरू हुनेछ। त्यसमा कुनै समस्या नआए असोज दोस्रो सातादेखि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरू हुनेछ। यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। अलैचीको उत्पादन 25% बढ़ने आकलन शीर्षकको खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। केही वर्षदेखि लगातार उत्पादनमा गिरावट आएको अलैची यस वर्ष भने वृद्धि हुने अनुमान गरिएको छ। गत वर्षको तुलनामा करिब 25% अलैची उत्पादन वृद्धि हुने नेपाल अलैची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष नेपालमा 4,500 मेट्रिक टन अलैची उत्पादन भएको थियो। यो वर्ष करिब 6,000 मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ। सामान्यतया हरेक वर्ष असोज र कार्तिक महिनामा धेरै अलैची बजारमा आइसक्छ। गत वर्षदेखि अलैचीको मूल्य बढ़ेका कारण पनि किसानले अलैची खेतीमा मेहनत गर्दा उत्पादनमा वृद्धि भएको भट्टराईको भनाई छ। गत वर्ष प्रतिमन 80,000बाट शुरू भएर 1,10,000सम्म मूल्य पुग्यो। यसले किसानमा उत्साह भरिएको छ। किसानले अलैचीमा कम्पोस्ट मल हाले आफै पाइप किनेर टाढाबाट पनि पानी ल्याएर सिंचाई गरे। भट्टराई भन्नुहुन्छ किसानले यसपटक अलैचीको गोडमिल पनि राम्रो गरेका छन्। मूल्य बढ़ेपछि किसानमा जागरूकता देखिएको छ। यसको परिणामस्वरूप अलैचीको उत्पादन वृद्धि भएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। दशैंमा नागढुङ्गा सुरुङ मार्गमा निशुल्क यात्रा शीर्षकको खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैंको 10 दिन नागढुङ्गा सुरुङ मार्गमा निशुल्क सवारी चलाउन दिने तयारी गरेको छ। मन्त्रालयका सचिव केशव शर्माका अनुसार दशैंको बेला आवत जावत सहज बनाउन र परीक्षण गर्न सरकारले यस्तो तयारी गरेको हो। दशैंको टीका शुरू हुनुभन्दा 3-4 दिन अघिदेखि 2-3 दिन पछिसम्म अर्थात करिब 10 दिन सवारी साधनहरूलाई निशुल्क आवत जावतको सुविधा उपलब्ध गराउन मन्त्रालयले प्रस्ताव तयार गरेको छ। शर्माले भन्नुभयो यस विषयमा मन्त्रालयले ठेकेदार कम्पनी र कन्सल्टेन्सीसँग छलफल गरिरहेको छ। 1-2 दिनमै टुंगो लाग्छ। मन्त्रालयका एक कर्मचारीका अनुसार दशैंको 10 दिनमा गरिएको निशुल्क परीक्षणले परीक्षणपछि व्यावसायिक रूपमा सुरुङ मार्ग प्रयोग गर्दा संचालन तथा व्यवस्थापनमा धेरै विषय व्यावहारिक ज्ञान हुनेछ। दशैंपछि शुरू गरिने व्यावसायिक प्रयोगमा भने सरकारले शुल्क लिएर सुरुङ मार्गमा सवारी साधन गुड्न दिने भएको छ। मन्त्रालयले अंग्रेजी नयाँ वर्ष सन् 2026 जनवरी 1 नागढुङ्गा सुरुङ मार्ग व्यावसायिक रूपमा संचालन गर्ने तयारी गरेको छ। मन्त्रालयले केही दिनमै सुरुङ मार्ग संचालनका लागि निजी क्षेत्रलाई टेण्डर आह्वान गर्ने तयारी गरेको छ। सड़क विभागका अनुसार हाल यस आयोजनाको भौतिक प्रगति करिब 95% पुगेको छ। दशैंमा नागढुङ्गा सुरुङ मार्गमा निशुल्क यात्रा शीर्षकको यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारणबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको अन्नपूर्ण पोस्टमा विपदको मार कहिलेसम्म सहने कर्णालीले शीर्षकको खबर प्रकाशित छ। भिरालो जमीन त्यसमाथि विकासका नाममा जथाभावी डोजर आतंक जलवायु परिवर्तनको असर त छँदैछ त्यसैकारण कर्णाली जहिल्यै विपदको माहारमा हुन्छ यसबाट वर्षेनी मानवीय र भौतिक क्षति भइरहेको छ तर विपद व्यवस्थापनमा तीनवटै सरकारबीच समन्वय नहुँदा प्रतिकार्यमा समस्या भइरहेको छ विपद व्यवस्थापनमा छरिएर लगानी हुने र प्रतिफल नआउने समस्या पनि उस्तै छन् यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ आजको नागरिक दैनिकमा किन घोषणा गरिएन उत्कृष्ट कर्मचारी शीर्षकको खबर प्रकाशित छ निजामती दिवसको दिन आइतबार उत्कृष्ट कर्मचारी को होलान् भन्ने विषयमा खुबै चासो राखिएको थियो सम्भावित कर्मचारीहरूले एक अर्कालाई बधाई समेत दिन थालेका थिए तर उत्कृष्टको नामै घोषणा नगरी निजामती दिवसको कार्यक्रम सम्पन्न भएपछि कर्मचारी वर्गमा खल्लोपनको महसुस भएको छ हाल देशभरि करिब 86,000 निजामती कर्मचारी छन् 2061 सालदेखि एकजनालाई सर्वोत्कृष्ट 10 जनालाई उत्कृष्ट र 30 जनालाई निजामती पुरस्कार दिन थालिएको थियो 2074 सालदेखि कसैलाई पनि सर्वोत्कृष्ट कर्मचारीको पुरस्कार दिइएको छैन तर अन्य पुरस्कार पाउने कर्मचारीको नाम भने हरेक वर्ष घोषणा गरिन्थ्यो यसपटक त्यो पनि हुन सकेन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार मन्त्री परिषदको बैठक बस्न नसक्दा पुरस्कार पाउनेको नाम अनुमोदन गर्न नसक्दा उत्कृष्टको नाम घोषणा गरिएन त्यसका लागि मन्त्री परिषदको बैठक शनिबार साँझ नै बस्नु पर्थ्यो उक्त बैठकले पुरस्कार सिफारिश समितिले पठाएका नाम अनुमोदन गर्ने र ती नाम प्रकाशनका लागि गोर्खापत्रमा पठाउने कार्यक्रम थियो आइतबार बिहान पनि बैठक बस्न नसकेपछि उत्कृष्ट कर्मचारीको नाम घोषणा नगरिएको मन्त्रालय स्रोतले बताएको छ यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ आजको कान्तिपुर दैनिकमा पितृदोषको भय हटाउने कि शीर्षकमा सुशीला शर्माको सामग्री प्रकाशित छ जसरी मौसमको वर्गीकरण गरिएको छ त्यसै गरी हाम्रा धर्म संस्कृति अनुसारका चाडपर्व पनि बाँडिएका छन् भन्दा अतियुक्ति नहोला साउन महिना लागेसँगै हाम्रो समाजमा जब चाडबाड तिथि श्राद्ध आयो भन्दै शोका लागि सरसामान दुनाटा परि दक्षिणाको जुगाड़ गर्नुपर्ने हुन्छ दुई छाकको जोह गर्न कठिनाई परिरहेका वर्गलाई थप खर्च र ऋणको भार पनि यिनै चाडपर्वले थपिदिएका छन् गक्षभन्दा पनि बाहिरी देखासिकी र समाजको लाज राख्नकै लागि ऋण पान गरेरै पनि दशैं र तिहार जस्ता ठूला तथा तीज साउने सोमबार जस्ता मझौला चाडबाड मनाइरहेका हुन्छौं हामी यस्ता चाडबाडमा नयाँ नास्ती गर्ने त गुन्जाइस नै देखिँदैन किनकि यो हाम्रो संस्कृति हो र यसलाई नमान्दा कि गैर धर्मी भइने कि असामाजिक भइने डर पनि छ खासगरी हिन्दू धर्म तथा संस्कृतिले मानिसको मृत्युपछि पहिले पितृलोकमा आत्मा पुग्छ भन्ने विश्वास गर्छ मानिसको मृत्यु भइसकेपछि पितृ बनेर पितृलोकमै बसिरहँदा जीवित मानिसले के गरेको छ पितृलाई खुशी बनाएको छ कि छैन पितृको कार्य होसियारीपूर्वक गरिरहेको छ कि छैन भनेर हेरिरहेका हुन्छन् र यदि भने जस्तो भएन भने बाँचिरहेका मानिसका जीवनमा अनेक विपद र दुःख आइपर्छन् भन्ने मान्यता रहिआएको छ पितृले दुःख देलान् भन्ने भएले पनि यस लोकका जीवित पितृका सन्तान भने शास्त्रका विधि विधान अनुसार कर्मकाण्ड गरिराखेका हुन्छन् हाम्रो संस्कृति अनुसार प्रत्येक वर्षको तिथिमा आफ्ना बितेर गएका पिता पुर्खाको स्मरण गर्ने चलन छ जसमा श्राद्धको नाम दिएर पिण्ड बनाएर दान गर्ने खोलामा लगेर विसर्जन गर्ने गरिन्छ यसो गर्दा सो खाना पितृले प्राप्त गर्छन् र पितृ खुशी हुन्छन् भन्ने मान्यता छ यो प्रसंग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ दुई सय वर्षपछि ललितपुरमा हाथ भैल जात्रा शीर्षकको खबर आजको नेपाल समाचार पत्रमा प्रकाशित छ दुई सय वर्षपछि ललितपुरवासीले लोलमा आकाश भैरव जात्रा मनाएका छन् मूर्तिकार रवि साक्यले तयार गरेको 8 फिट अग्लो प्रतिमा स्थापना भएसँगै पहिलो पटक आकाश भैरव जात्रा मनाइएको हो त्यसअघि सो स्थानमा काठको भैरव थियो हाल उक्त भैरवको प्रतिमा कहाँ छ भन्ने बारे कुनै जानकारी छैन स्थानीयले लोलमा ढुङ्गाको प्रतिमा रहेको स्थानमा आकाश भैरवको प्रतिमा स्थापना गरेका हुन् स्थानीय युवा टोल सुधार समिति लगायतको आर्थिक सहयोगमा आकाश भैरवको मूर्ति निर्माण भएको हो यो खबर आजको नेपाल समाचार पत्रमा प्रकाशित छ सन्तानका लागि बुवा बैठक शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ छोरा छोरीको उमेर अनुसार यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा सल्लाह दिनका लागि बर्दियाको गुलरियामा बुवा बैठक सम्पन्न भएको छ। किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी चेतना फैलाउने उद्देश्यले बर्दियाको गुलरियामा बुवा बैठक आयोजना गरिएको हो। बाँकी युनेस्को क्लबले बाल विवाह न्यूनीकरणका लागि सञ्चालन गरेको सशक्त बालिका परियोजना अन्तर्गत बैठक भएको हो। बैठकमा उपस्थित युवाहरूले आफ्ना परिवार तथा छरछिमेकमा रहेका नानी बाबुलाई गर्ने व्यवहार, बाल बालिकाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार, समुदायमा सकारात्मक अधिकारको अभ्यास प्रवर्धन गर्ने र यौनिकतालाई बुझ्न र व्यवहारमा लैजाने, परिवारभित्र खुला छलफल गर्ने बानीको विकास गर्न अभिप्रेरित गर्ने उद्देश्यले बुवा बैठक आयोजना गरिएको हो। यो खबर गोर्खा पत्रमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।